नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल भदौ 16 गते सोमबार, भाद्र शुक्ल पक्ष नवमी तिथि। तद अनुसार 1 सेप्टेम्बर सन् 2025, नेपाल सम्बत 1145, आज एलाथ्व 9। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर नागरिक दैनिकबाट लिँदैछौ। नागरिक दैनिकको अग्रपृष्ठमा राउटे समाजमा महिलाको राज शीर्षकको खबर प्रकाशित छ। अर्काको छोरीलाई विवाह गरेर आफ्नो बनाइसकेपछि माया गर्नुपर्छ, उनीहरूले भनेको मान्नुपर्छ, जस्तो आफ्नो बहिनी छोरी हो उस्तै गरेर राख्नुपर्छ। पति पत्नी बीच झगडा हुन्छ कि हुँदैन भन्ने प्रश्नमा राउटे मुखिया मध्येका एक वीरबहादुर शाहीले भन्नुभयो, हामी समाजमा छोरी मान्छेसँग कहिल्यै ठूलो स्वरले बोल्दैनौ। राउटेसँगको 20 वर्षदेखिको संगतले पनि उहाँको भनाई सही लाग्छ। केही दिन अघि राउटे बस्तीमा पुग्दा दिलबहादुर शाही घर बनाउँदै हुनुहुन्थ्यो। उहाँ सालका पोथ्रा काटेर खाँबो ठड्याउँदै हुनुहुन्थ्यो। उहाँका कान्छा छोरा ठड्याइएको खाँबो काटिरहनु भएको थियो। तपाईँ घर बनाउँदै हुनुहुन्छ, छोराले त भत्काउँदैछ त। दिलबहादुरले सहज जवाफ दिनुभयो, सानो बालक छ, उसले थाहा पाउँदैन, ठूलो भएपछि आफै बुझ्छ, गाली गर्नुहुन्न, उसले ठड्याएको एउटा खाँबो काट्यो भनेर के दुःख मान्नु, जंगलभरि रूखै रूख छन् अर्को ल्याम्ला। यी दुई उदाहरणले महिला र बालबालिकाप्रति राउटे समुदायका पुरूषले कस्तो व्यवहार गर्छन् भन्ने बुझिन्छ। बाहिरबाट हेर्दा राउटे समुदाय पुरूष नियन्त्रित देखिन्छ। बाह्य व्यक्तिहरूसँग राउटे महिला हत्तपत्त बोल्दैनन्। बोल्नु पर्यो भने पुरूष नै अघि सर्छन्। तर उनीहरूको आन्तरिक जीवनमा सम्पूर्ण निर्णयको अधिकार मात्रै होइन, आर्थिक अधिकार पनि महिलामा निहित हुन्छ। सरकारले लोपोन्मुख राउटे समुदायका प्रत्येकका लागि मासिक 4,000 रूपियाँ सामाजिक सुरक्षा भत्ता दिन्छ। राउटे दैलेखको गुराँस गाउँपालिकाका अस्थायी नागरिक भएकाले भत्ता वितरणको जिम्मा यही पालिकाको हुन्छ। 3-4 महिनामा एकपटक भत्ता बुझ्दा एउटै घरकाले 1,00,000 रूपियाँसम्म पाउँछन्। हामीले ल्याप्चे हानेर सरकारबाट पैसा बुझ्छौं, त्यो सबै घरमूली पत्नीलाई दिन्छौ। राउटे समुदायका युवा प्रकाश शाहीले भन्नुभयो, बजारबाट केही सामान किनेर ल्याउनु परे उनैले अड्कलेर दिन्छिन्। एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने यो समुदाय बस्ती सर्दा पनि महिलालाई अनुकूल हुने ठाउँ हेर्छ। राउटे समुदायका पुरूषले शिकार गर्ने, काठका भाँडा बर्तन बनाउने र बजारसम्म लगेर बिक्री गर्छन् भने महिलाले पानी ल्याउने, खाना पकाउने लगायतका घर व्यवहारका काम गर्छन्। बस्ती एकातिर पानी अर्कोतिर भएपछि महिलालाई दुःख हुन्छ। राउटे युवा खगेन्द्र शाहीले भन्नुभयो, महिलालाई सहज हुने गरी पानी भएकै ठाउँमा बस्ती सार्नुपर्छ। 30 दिन राउटे बस्तीमा पुग्दा हिरासिंह थापा पत्नी बागे शाहीको कपालमा जुम्रा टिप्दै हुनुहुन्थ्यो। जहानको स्याहार पतिले नगरेर कसले गर्छ, हिरासिंहले भन्नुभयो। जहान र छोरीको कपाल कोर्ने, जुम्रा हेर्ने काम पुरूषकै हो। कहिलेकाहीँ आमाले पनि छोरीको कपालमा जुम्रा हेर्छन्, कपाल कोरिदिन्छन्। राउटेसँग काम गर्दै आएको शोषक नेपालको जोडी शिक्षक दुर्गा खत्रीले आफूले काम गर्न थालेको 8 वर्षको अवधिमा यो समुदायमा महिला तथा बालबालिकामाथि सुन्ने हिंसा देखेको बताउनुभयो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाटै त्रिवी शिक्षण अस्पतालमा पुरूष प्रजनन स्वास्थ्य सेवा शीर्षकको खबर लिँदैछौ। टिचिङ अस्पताल महाराजगंजमा नेपालमै पहिलो पटक पुरूष प्रजनन स्वास्थ्य सेवा शुरू भएको छ। यो सेवा भदौ 1 गतेदेखि शुरू भएको अस्पतालको युरोलोजी विभागले जनाएको छ। यस सेवा अन्तर्गत पुरूष प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवा प्रदान हुन्छ। साताको 2 दिन अर्थात सोमबार र मंगलबार यो सेवा दिइन्छ। पुरूष प्रजनन स्वास्थ्य सेवा शुरू गर्ने टिचिङ पहिलो सरकारी अस्पताल रहेको विभागले दावी गरेको छ। यो सेवा अनौपचारिक रूपमा गत वर्षदेखि नै अस्पतालका युरोलोजिस्ट तथा एन्ड्रोलोजिस्ट डाक्टर भोजराज लुटेलले विभागमै शुरू गर्नुभएको थियो। एकीकृत रूपमा भने यो वर्षदेखि शुरू गरिएको लुइटेलले जानकारी दिनुभयो। उहाँले पुरूष प्रजनन स्वास्थ्य सम्बन्धी विशिष्टीकृत फेलोशिप गरेर फर्किएपछि टिचिङमा यो सेवा शुरू भएको हो। मेन हेल्थ क्लिनिक अन्तर्गत यौन दुर्बलता, पुरूषमा हुने बाँझोपन, यौन तथा मनोसामाजिक समस्या, हार्मोन असन्तुलन, प्रजननमा हुने अन्य खालका समस्याको बारेमा सेवा दिइन्छ। यो सेवा युरोलोजी बहिरंग विभागमै भिन्न कोठामा गोप्य रूपमा प्रदान गरिने अस्पतालका युरोलोजी विभागका निमित्त प्रमुख युरोलोजिस्ट तथा एन्ड्रोलोजिस्ट डाक्टर भोजराज लुइटेलले बताउनुभयो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाट मूल्य घटे पनि रुनु नपर्ने खेती शीर्षकको खबर लिँदैछौ। इलामको रोङ गाउँपालिका तीन मार्से सिमले गाउँका किसानलाई अहिले अलैची टिप्न भ्याइ नभ्याइछ। यसबेला चिसो र लेकमा अलैचीले फल छोड्दैछ भने बेसीका खेतमा पाक्नै लागेको छ। चुरे र बेसीमा विस्तार भइरहेको अलैची परम्परागत जात भन्दा भिन्न छ। परम्परागत रामसाई, गोलसाई र चिबेसाई जातका अलैची बेसीमा टिक्दैनन्। तातो, फारिलो र घमाइलो जमीनमा सामान्य सिंचाईले उत्पादन दिने पाखे वा जिर्मले शाही अलैची अहिले कोशीका चुरे र बेसीलाई स्वर्णिम बनाउँदैछ। रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङबोका अनुसार यो जात भारतबाट भित्रिएको हो। रोङ गाउँपालिका छको सकलपुरमा 2046 सालमा यसको परीक्षण खेती भएको थियो। त्यसैले स्थानीय भाषामा यसलाई जिमलेसाई र पाखाबारीमा हुने भएकाले पाखे भन्न थालियो। यही जात आएपछि खोल्सीको सुन भनेर चिनिने अलैची खोल्सीबाट खेतबारीमा उक्लिएको छ भने लेकबाट चुरे र बेसी उर्लिएको छ। समुद्री सतहदेखि 1000 मिटरसम्ममा राम्रो उत्पादन दिने पाखे अलैची अहिले कोशी प्रदेशकै सुन बन्न पुगेको छ। रोङ गाउँपालिका तीनका किसान चन्द्रवीर राईको बुझाइमा यसले जनताको जीविकाकै स्तर फेर्ने हैसियत राख्ने गरेको छ। रोङ गाउँपालिका कृषि शाखाको तथ्याङ्क अनुसार 2250 हेक्टर क्षेत्रफलमा वार्षिक 140 मेट्रिक टन अलैची उत्पादन हुन्छ। यो उत्पादन परम्परागत जातको अलैची भन्दा बढ़ी हो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। जहाँ ढुंगा मार्फत सूचना आदान प्रदान हुन्छ शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। मोबाइल र इन्टरनेटको दुनियाँमा पनि जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका मुगुमा लामा समुदायले परम्परागत रूपमा चल्दै आएको चलन अनुसार घर घरमा ढुंगा पुर्याएर सूचना आदान प्रदान गर्दै आएका छन्। मुगुम कार्मारोङ गाउँपालिकामा जम्मा 9 वडा छन्। तीमध्ये वडा नम्बर 1 8 लामा समुदायको बसोबास छ। 9 नम्बरको 3 बस्तीमा क्षेत्रीय समुदाय छन्। लामा समुदायका सबै गाउँमा कोही जन्मेको, मृत्यु भएको वा सामूहिक बैठक विकास योजना लगायतका अन्य सामूहिक कार्यमा सहभागी हुन वा छलफल गर्न परम्परागत रूपमा सूचना प्रवाहका रूपमा घर घरमा ढुंगा पुर्याउने चलन अहिले पनि सन्देशवाहकका रूपमा प्रयोग भइरहेको छ। आँगन वा घरको मूल ढोका अगाडि सानो ढुंगा देख्ने बित्तिकै घरधनीलाई गाउँको कुनै महत्वपूर्ण कुरा आएको संकेत मिल्छ। त्यसपछि त्यो घरधनीले अर्को छिमेकीको घरमा पुर्याउँछ। यसरी ढुंगा सहितको सूचना प्रत्येक घर घरमा पुगेपछि तोकिएको ठाउँ र समयमा घरधनी वा प्रतिनिधि भेला भई आवश्यक विषयमा छलफल गरी निर्णय गर्ने गरिन्छ। यसरी ढुंगा पुर्याउने चलनले सूचना मात्र होइन सामुदायिक एकता र पारस्परिक सम्बन्धलाई पनि मजबूत बनाउँदै आएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाको अनुभव छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अन्तर्राष्ट्रिय बजारको खोजीमा जुम्ली स्याउ शीर्षकको खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। जुम्लामा यति बेला धमाधम स्याउ टिप्ने सिजन चलिरहेको छ। ताजा र स्वादिलो भएकाले स्थानीय कृषक अचल अन्तर्राष्ट्रिय बजारको खोजीमा छन्। नेपाली बजारमा पनि जुम्ली स्याउको उच्च माग भएकाले अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके यहाँका स्याउले सहजै बजार लिन सक्ने उनीहरूको बुझाइ छ। विक्रम सम्बत 2062 केही किसानले जुम्लाको स्याउ बंगलादेश निर्यात गर्ने तयारी गरे। निर्यातका लागि जुम्ला उद्योग वाणिज्य संघले अन्तर्देशीय निर्यात सम्बन्धी कानूनी आधार तयार गरेर स्याउ बंगलादेश पठायो। जुम्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोविन्द बहादुर साई, स्याउ किसान लोकदर्शन श्रेष्ठ र सर्पानन्द हमालले नेपाली बजार मात्रै होइन अन्तर्राष्ट्रिय बजारमा जुम्लाको स्याउ पुर्याउने उद्देश्यले भारत हुँदै बंगलादेश निर्यात गर्नुभएको थियो। साईका अनुसार सुर्खेतबाट काठका पेटी बनाएर विराटनगर पठाएको र त्यहाँका अर्का व्यापारीले भारतको फुलबारी मार्ग हुँदै जुम्ली स्याउ बंगलादेश पुर्याइएको थियो। केही वर्षसम्म बंगलादेश पठाइए पनि लामो समयसम्म टिक्न सकेन। जुम्लाको हिमा गाउँपालिका तीनका स्याउ किसान गोपाल रोकाया जुम्लाको स्याउलाई विदेश पठाउने योजना अगाडि बढ़ाउन सरकारी निकायसँग आग्रह गर्नुहुन्छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नयाँ पत्रिका दैनिकमा दिल्लीमा बसेर नेपालीको मृगौला तस्करी शीर्षकको खबर प्रकाशित छ। नेपालबाट भारतको दिल्लीमा संगठित तवरले मृगौला तस्करी गर्ने गिरोहका मुख्य नायकै पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका सातका 38 वर्षीय श्याम कृष्ण भण्डारी छन्। उनको समूहले नेपालबाट मात्रै 100 भन्दा धेरै नेपालीको भारतका विभिन्न शहरमा मृगौला बेचेको तथ्य नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले खोलेको छ। ब्यूरोको टोलीले भण्डारीलाई भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनीसँगै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका दुईका 29 वर्षीय सुजन भारती पनि पक्राउ परेका छन्। उनी गिरोहका भण्डारी पक्षका मुख्य नायिका हुन्। गत 19 साउनमा पक्राउ परेका काभ्रेको पाँचखाल नगरपालिका 10 का 35 वर्षीय कुमार भनिने राजकुमार परियार, नुवाकोटको बेलकुटगढ़ी नगरपालिका 9 का 24 वर्षीय समीर नेपाली र वडा नम्बर 4 का 47 वर्षीय राकेश नेपाली पनि भण्डारीकै समूहका सदस्य हुन्। ब्यूरो प्रमुख एसएसपी कृष्ण पंगेनीले भण्डारीले 7 वर्षदेखि भारतको नयाँ दिल्लीमा बसी नेपाली नागरिकको मृगौला बेच्दै आएको बताउनुभयो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। साउदीसँग श्रम सम्झौता गर्ने बाटो खुल्यो शीर्षकको खबर आजको कान्तिपुर दैनिकबाट लिँदैछौ। सरकारले साउदी अरबसँग श्रम सम्झौता गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अनुमति दिएको छ। मन्त्री परिषदको बैठकले शुक्रबार साउदीसँग गर्ने श्रम सम्झौता पारित गरेको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदीसँग चरणबद्ध रूपमा वार्ता गरी श्रम सम्झौताको मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्री परिषदमा पठाएको थियो। मन्त्री परिषदले मस्यौदा स्वीकृत गरेसँगै साउदीसँग श्रम सम्झौता गर्न बाटो खुलेको छ। श्रम मन्त्रालयले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सिपयुक्त श्रमिकको सिप प्रमाणीकरण कार्यक्रम सम्बन्धी सम्झौता गर्ने भएको हो। मन्त्री परिषदबाट पारित भएको श्रम सम्झौतालाई साउदी अरबमा पठाउनेछौ। त्यसपछि दुवै पक्षको अनुकूल हेरी श्रम सम्झौतामा हस्ताक्षर गर्नेछौ, श्रम मन्त्रालयका एक अधिकारीले भन्नुभयो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। दश वर्ष बित्यो अझै बनेन पुल शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौ। एउटा झोलुङ्गे पुल निर्माण गर्न 1, 2, 3 वा कति वर्ष लाग्छ? सहज जवाफ हुन सक्छ बढ़ीमा 2 वर्ष। प्राविधिक कारणले सम्पन्न हुन नसके अरू 1 वर्ष म्याद थप हुन सक्छ। तर गोर्खाको पहाड़ी भूभागमा बनेका झोलुङ्गे पुलहरू पनि सरदर 2 वा 3 वर्षभित्र बनिसकेका हुन्छन्। तर मनास्लु पदमार्गमा पर्ने सामागाउँ र सामदु बीचको बुढ़ी गण्डकी माथिको पुल विगत 10 वर्षदेखि जीप मात्र बनेर अलपत्र छ। आर्थिक वर्ष 2072-73 योजना सम्झौता भएर अहिलेसम्म पुलको जीप बाहेक केही काम नभएको पूर्व वडाध्यक्ष वीरबहादुर लामाले बताउनुभयो। यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौं। आजको कारोबार दैनिकमा ब्याजदर घटाएर ऋण बढ़ाउने रणनीति शीर्षकको खबर प्रकाशित छ। बैंक तथा वित्त कम्पनीहरूले शेयर धितोमा कर्जा लगानी बढ़ाउन थालेका छन्। अर्थतन्त्रले गति लिन नसक्दा उनीहरू शेयर बजारमा लगानी बढ़ाउन बाध्य भएका सम्बन्धी खबर कारोबार दैनिकमा प्रकाशित छ। इजरायली हमलामा मारिए हुथी प्रधानमन्त्री शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। यमनको राजधानी सानामा बिहिबार भएको इजरायली हवाई हमलामा हुथी सरकारका प्रधानमन्त्री अहमद अल राहाबीको मृत्यु भएको हुथी विद्रोहीले बताएका छन्। उनी अगस्त 2024 प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। इरान समर्थित विद्रोही हुथी विरूद्ध इजरायली अमेरिकी संयुक्त अभियानका क्रममा मारिने हुथी नेतामध्ये उहाँ अहिलेसम्मका सबैभन्दा वरिष्ठ हुनुहुन्छ। हुथीले जारी गरेको विज्ञप्तिमा अन्य केही मन्त्रीको पनि मृत्यु भएको जनाइएको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम यही सकिन्छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।